नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
स्थानीय निकायको चुनाव गर्न प्रमुख तीन दल सहमत, सरकारले मधेस केन्द्रित दलसँग छलफल गरेर एक हप्ताभित्रै चुनावको मिति घोषणा गर्ने।
निर्वाचनमा जाने कुरामा सैद्धान्तिक रूपमा तीनै पार्टीको बीचमा सहमति देखिएको छ।
एक दुई दिनको घनीभूत अन्तर्क्रिया विभिन्न पक्षहरूको बीचमा गरिसकेपछि स्थानीय चुनावको घोषणा गर्ने क्षेत्र जान्छ।
निजी स्वास्थ्य संस्थालाई कानूनी दायरामा ल्याउन नयाँ व्यवस्था लागू, दर्ता तथा नवीकरण नभएका स्वास्थ्य संस्थाले फागुनभित्र दर्ता गरिसक्नुपर्ने।
विद्युत प्राधिकरणका तीनजना संचालक हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश, सरकारले बर्खास्त गर्नुपर्ने कारण पेश गर्नुपर्ने।
सिरियामा आज मध्यरातदेखि युद्ध विराम हुने, आतंककारी विरूद्धको प्रतिकार भने नरोकिने टर्की र रूसको भनाई।
र चौथो महिला साफ फुटबलमा नेपाल र मालदिव्सको खेल चल्दै सातौं राष्ट्रिय खेलकुदमा 83 स्वर्ण सहित आर्मी शीर्ष स्थानमा।
अगस्त्य मुनि धा उपरान्त सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझियोस् नाति। यति राम्रो चन्द्रगिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रगिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
हाम्रो दाम्पत्य जीवन धेरै स्मार्ट छ। पहिला उनले पढाइ पुरा गरिन् अनि मात्र बच्चा पायौं। 3 वर्षको जन्मान्तर पछि दोस्रो बच्चा। हाम्रो सन्तानको रहर पुगेकोले हामीले आयुषी लगाउने स्मार्ट छनौट गर्यौं।
आज हामी धेरै खुसी साथै चिन्ता मुक्त छौँ। आयुषी तालिम प्राप्त स्वास्थ्य कर्मीले राख्ने र झिक्ने गरिन्छ र यसमा कुनै पनि औषधि हुँदैन। एक पटक राखेपछि यसले 12 वर्षसम्म काम गर्छ। तपाईँलाई उपयुक्त हुने परिवार नियोजनका विधि छान्नुहोस्।
परिवार नियोजन स्मार्ट पञ्च जीवन सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। स्थानीय निकायको चुनाव गर्न प्रमुख तीन दल सहमत भएका छन्। संविधान संशोधन प्रस्तावका कारण उत्पन्न राजनीतिक गतिरोध हटाउने बारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमाले का शीर्ष नेताहरूले स्थानीय तहको चुनाव गर्न सहमत भएका हुन्। बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले चुनाव गर्न सबै सहमत भए पनि पुरानै स्थानीय निकाय वा नयाँ संरचना अनुसार कुन तहको चुनाव गर्ने भन्ने विषयमा निचोडमा भने नपुगेको जानकारी दिनुभयो।
सरकार र सरकारमा रहेका ठूला दुई राजनीतिक दल यदि निर्वाचनमा जान तयार हो भने हामी तयारै छौं। स्थानीय तहको पुनर्चुनाव सम्बन्धी आयोगले आफ्नो प्रतिवेदन तयार गरिसकेको सन्दर्भमा अब तहको निर्वाचनमा जानु नै उपयुक्त देखिन्छ भन्ने कुरा हाम्रो तर्फबाट हामीले राख्यौं। त्यसमा अब निर्वाचनमा जाने कुरामा सैद्धान्तिक रूपमा तीनै पार्टीको बीचमा सहमति देखिएको छ, तर अब कसरी जाने, कसरी त्यो वातावरण बनाउने भन्ने सम्बन्धमा छलफल जारी छ। देवाजीले निर्वाचनको आवश्यकता हो भन्नुभयो, तर उहाँले तह र निकायको बारेमा स्पष्ट शब्दमा कुनै कुरा राख्नु भएन।
संविधान जारी भएको 15 महिना बितिसक्दा समेत स्थानीय चुनाव गर्ने विषयमा फरक फरक धारणा राख्दै आएका दल चुनाव केन्द्रित छलफलमा गम्भीर बन्नु सकारात्मक देखिएको छ। सत्तारूढ नेकपा माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले मधेस केन्द्रित दलसँग पनि छलफल गरेर सरकारले एक हप्ताभित्रै चुनावको मिति घोषणा गर्ने जानकारी दिनुभयो।
स्थानीय तहको निर्वाचन गर्ने दिशातिर नै देश जान्छ। चुनाव मितिको घोषणा छिटो हुन्छ, छिटो भनेको चाहिँ अब त्यो महिना जानी 15 दिन जानी नहोला, मोटामोटी एक हप्ता लाग्ला हामी फेरि मधेस केन्द्रित पार्टीहरूसँग पनि संयुक्त मधेसी मोर्चासँग छलफल गर्दैछौँ। आज तीन पार्टीको बीचमा छलफल भएपछि पनि प्रमुख प्रतिपक्षीसँग फेरि द्विपक्षीय कुराकानी पनि भोलितिर नै पर्सितिर नै हामी फेरि गर्छौँ। एक दुई दिनको घनीभूत अन्तर्क्रिया विभिन्न पक्षहरूको बीचमा गरिसकेपछि स्थानीय चुनावको घोषणा गर्ने दिशातिर जान्छ।
बैठकमा तीनै दल स्थानीय चुनाव गर्न सकारात्मक भए पनि संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव बारे भने आ आफ्नै अडानमा बसेका छन्। सत्तापक्ष नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताले संसदमा दर्ता भएको प्रस्ताव प्रक्रिया अनुसार नै अघि बढ़न दिन विपक्षी एमालेलाई आग्रह गरेका थिए। तर प्रस्ताव फिर्ता नभएसम्म संसद बैठक चल्न नदिने एमाले अडान राखेको उप प्रधानमन्त्री विमलेन्द्र निधिले जानकारी दिनुभयो।
संविधान संशोधनको विषय लगायतका जति विषयहरू छन् संसदीय प्रक्रिया अनुसार विषयवस्तु टुङ्गल लाओस्, अब तपाईँ र हाम्रो विषयमा सरकार र प्रतिपक्षको विषयमा विषयवस्तुमा सहमति हुन नसके तापनि आफ्नो आफ्नो असहमति राख्दै गर्दा भयो, तर संसदबाट त्यो विषय टुङ्गल लाउँदा भयो त संसदलाई नै अवरोध नगर्नु भनेर प्रधानमन्त्रीजीले पनि भन्नुभयो, शेरबहादुरजीले पनि भन्नुभयो। तर एमालेको तर्फबाट एमालेको अध्यक्षजीले यो सम्भव छैन, निर्वाचनको कुरा गर्नुहुन्छ भने हुन्छ तर संशोधनको संविधान संशोधनको विषय राख्नुभयो भनेदेखि जसको त्यो फिर्ता नलिनेसम्म हामी संसद खोल्दैनौँ भनेर भन्नुभएको हुनाले
यसैबीच नेकपा माओवादी केन्द्रले राजनैतिक निकासका लागि छलफल जारी राख्दै सहमतिको प्रयास गर्ने र त्यो सम्भव नभए संसदीय प्रक्रियाबाट संविधान संशोधन र स्थानीय चुनावबारे निष्कर्षमा पुग्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कार्यालयको सचिवालय बैठकले भोटिङबाट भए पनि संशोधन प्रक्रियालाई निष्कर्षमा पुर्याउने निर्णय गरेको प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने संविधान संशोधनपछि मात्रै स्थानीय निकायको चुनावमा जानुपर्ने बताउनु भएको छ। रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा फोरम नेपालका अध्यक्ष यादवले संविधान संशोधन गरी मधेस समुदायका मुद्दा सम्बोधन गरेपछि मात्रै चुनावमा जानुपर्ने भन्दै त्यसो नभए मधेसी मोर्चालाई स्वीकार्य नहुने बताउनुभयो। अध्यक्ष यादवले संविधान संशोधन र स्थानीय निकायको चुनावमा नेकपा एमाले र नेपाली कांग्रेसले दोहोरो चरित्र देखाएको आरोप समेत लगाउनुभयो।
यसैबीच व्यवस्थापिका संसदको बैठक आज पनि अवरूद्ध भएको छ। संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी एमाले सहितका दलले गर्दै आएको संसद अवरोधलाई आज पनि निरन्तरता दिएका हुन्। सभामुखले बैठक शुरू गर्ने बित्तिकै विपक्षीका तर्फबाट परिवार दलका एकनाथ ढकालले संशोधन प्रस्ताव गैर संवैधानिक भएको भन्दै फिर्ता लिन माग गर्नुभएको थियो। संसदको अर्को बैठक भोलि दिउँसो 1 बजेका लागि बोलाइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निकाय पुनर्संरचना आयोगका पदाधिकारीसँग भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आयोगले तयार पारेको प्रतिवेदनका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी दिएको आयोगका अध्यक्ष बालानन्द पौडेलले जानकारी दिनुभयो। प्रधानमन्त्री दाहालले आयोगले तयार गरेको प्रतिवेदन समय मिलाएर सरकारले ग्रहण गर्ने बताउनु भएको छ। केपी शर्मा ओली सरकारको प्रधानमन्त्री हुँदा गठन भएको आयोगले गाउँपालिका नगरपालिका संख्या तथा सीमाना निर्धारण गरी आफ्नो प्रतिवेदन तयार गरेको छ।
सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका 3 संचालक हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ। प्राधिकरण संचालक समितिका सदस्यहरू लक्ष्मण प्रसाद अग्रवाल, मनोज कुमार मिश्र र सूरज लामिछानेले लोड सेडिङ हटाउने अभियानमा सहयोग नगरेको भन्दै पुष 4 गते ऊर्जा मन्त्री जनार्दन शर्माले बर्खास्त गर्नुभएको थियो। निर्णय विरूद्ध अग्रवाल, मिश्र र लामिछानेले हिजो सर्वोच्चमा आफूलाई गैर कानूनी ढंगले हटाइएको भन्दै रिट निवेदन दिनुभएको थियो। रिटमाथि सुनवाई गर्दै न्यायाधीश प्रकाश सिंह राउतको एकलै जलासले बर्खास्तको निर्णय कार्यान्वयन नगर्न आदेश दिँदै त्यसको कारण पेश गर्न भनेको छ। ऊर्जा मन्त्री शर्माले प्राधिकरणको संचालक समितिका सदस्यमा भक्तबहादुर पुन, चेतराज जोशी र उमेश थानीलाई नियुक्त गरिसक्नु भएको छ।
सरकारले अवैध रूपमा संचालित निजी स्वास्थ्य संस्थालाई कानूनी दायरामा ल्याउन नयाँ व्यवस्था लागू गरेको छ। अनुगमनका क्रममा अधिकांश स्वास्थ्य संस्था अवैध देखिएपछि मन्त्रालयले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका संशोधन सहित जारी गर्दै ती संस्थालाई कानूनी दायरामा ल्याएको हो। निर्देशिकामा दर्ता तथा नवीकरण नभएका निजी अस्पताल, शिक्षण अस्पताल, क्लिनिक, पोली क्लिनिक, फार्मेसी, प्रयोगशाला, नर्सिङ होम, स्वास्थ्य अनुसन्धान केन्द्र लगायतका स्वास्थ्य संस्थाले फागुनभित्र दर्ता तथा नवीकरण नगरेमा खारेज हुने व्यवस्था गरिएको छ। अनुमति नलिए स्वास्थ्य संस्था सञ्चालन गरेको पाइए संचालकलाई भविष्यमा स्वास्थ्य संस्था सञ्चालन गर्न अनुमति नदिने व्यवस्था गरिएको स्वास्थ्य मन्त्री गगन थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई स्वास्थ्य सम्बन्धी उपकरण सुधार परियोजनाका लागि 69 करोड़ रूपियाँ बराबरको अनुदान सहयोग गर्ने भएको छ। परियोजना अन्तर्गत जाइकाले 69 करोड़ 20 लाख रूपियाँ सहयोग गर्न लागेको हो। अनुदान सहयोग सम्बन्धी सम्झौता पत्रमा आज अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले हस्ताक्षर गर्नुभयो। शिक्षण अस्पतालका निर्देशक डाक्टर दीपक प्रकाश महराले आधुनिक उपकरणको जडानपछि उपचार सेवा अझै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको छ। अस्पतालमा आवश्यक उपकरण सन् 2017 को सेप्टेम्बरसम्म अस्पतालमा आइपुग्नेछन्।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट र मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जाने बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च बर्च, कमाइ कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
हाम्रो दाम्पत्य जीवन धेरै स्मार्ट छ। पहिला उनले पढाइ पूरा गरिन् अनि मात्र बच्चा पायौं। 3 वर्षको जन्मान्तर पछि दोस्रो बच्चा। हाम्रो सन्तानको रहर पुगेकोले हामीले आयुषी लगाउने स्मार्ट छनौट गर्यौं।
आज हामी धेरै खुसी साथै चिन्ता मुक्त छौँ। आयुषी तालिम प्राप्त स्वास्थ्य कर्मीले राख्ने र झिक्ने गरिन्छ र यसमा कुनै पनि औषधि हुँदैन। एक पटक राखेपछि यसले 12 वर्षसम्म काम गर्छ। तपाईँलाई उपयुक्त हुने परिवार नियोजनका विधि छान्नुहोस्।
परिवार नियोजन स्मार्ट पञ्च जीवन सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
जन जन को आवाज, घर घर को आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले स्थानीय तहको चुनाव गर्न प्रमुख 3 दल सहमत, सरकारले मधेस केन्द्रित दलसँग छलफल गरेर 1 हप्ताभित्रै चुनावको मिति घोषणा गर्ने, निजी स्वास्थ्य संस्थालाई कानूनी दायरामा ल्याउन नयाँ व्यवस्था लागू लगायतका खबर प्रस्तुत
गर्यौं। सबैभन्दा अव्यवस्थित र अस्तव्यस्त सरकारी कार्यालयको सूची बनाउन थाल्ने हो भने यातायात व्यवस्था कार्यालय बागमती पनि अग्रपंक्तिमै आउँछ। 24 घण्टा सेवाग्राहीको भीड़, कोलाहल अनि लेनदेनको नामले पनि परिचित छ यातायात व्यवस्था कार्यालय। सोमबारदेखि सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्सका लागि अनलाइनबाटै फारम भर्न मिल्ने व्यवस्था लागू भएपछि फारम भर्नका लागि रातभरि लाइन बस्नुपर्ने अवस्था त हटेको छ, तर अरू काममा भने शास्ति उस्तै छ। अर्जुन पोखरेलको रिपोर्ट।
सधैँभरि भीडभाड र होहल्ला भइरहने ललितपुर एकान्त कुनाको यातायात व्यवस्था कार्यालय आज दिउँसो एकैछिन भने व्यवस्थित भयो। सेवाग्राहीका काम फटाफट भए, कर्मचारीको व्यवहार पनि नरम थियो। एकाएक भएको सुधार देखेर धेरैजना छक्क परे। तर एकैछिनपछि थाहा भयो, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक लाइसेन्सको अनलाइन फारम भर्ने व्यवस्थाको अनुगमनका लागि आएकैले यस्तो सुधार भएको रहेछ।
अनलाइनले सजिलो भयो,
सजिलो छ। म त उता पहिला
पहिला धेरै लाइन हुन्थ्यो, अहिले सजिलो भयो,
अहिले सजिलो भएको छ। पहिला 12 बजे आएर यहीँ सुतेर पनि गर्थ्यो साथीहरूले, अहिले अब 12 बजे घरमै गर्नु पाइने त भयो। 4 बजे त थिएन,
कति कति बजी आउनु,
4 बजे थिएन र पोटै प्याक थियो,
मैले
होइन बिहान 4 बजे राति 2 बजे भएर थियो मैले अनलाइन।
कार्यालयले सोमबारदेखि मोटरसाइकल र स्कुटरको लागि अनलाइन फारम भर्न मिल्ने बनाएको छ। 24 घण्टामा 500 जनाले मात्र अनलाइन फारम भर्न मिल्ने भएकाले धेरैजनाले राति 12 बजे नै उठेर हतार हतार फारम भर्ने गरेको अनुभव सुनाउँदै थिए। अनलाइन फारम भर्न नजान्ने र सिधै यातायात व्यवस्था कार्यालय जानेलाई हरेक दिन 300 लिखित फारम पनि लिन्छ, तर अनलाइन फारम भरेपछि पनि दर्ता गर्न र त्यसपछिका प्रक्रिया पूरा गर्न लामै लाइन बस्नुपर्ने भएपछि केही सेवाग्राहीले अनलाइन फारम भरेर पनि दुःख नहट्ने बताउँदै थिए। तर कोहीले चाहिँ थोरै भए पनि सुविधा थपिएको महसुस गरे।
नाम सुरज ठाकुर। अब राति उठ्नै पर्यो नि, नभए अलि दिउँसोतिर उठ्यो भने त सबै सिधिसक्छ कि 3 महिना अगाडि आउँदाखेरि राति 2 बजे आउनु परेको थियो, अलि जोस घरमै लाइन बस्नु परेको छ।
तर पनि यहाँ पैसा सैसा तिर्न बिल तिर्न त लाइन बस्नै पर्ने रहेछ नि होइन?
त्यही हो, अब जोस जुन बेला आए पनि हुने रहेछ कि, अब राति कुर्नु परेन, अब अनलाइन फर्म भर्यो अनि पायो भने भोलि बोलाउँछ, डेट लेखा हुन्छ भोलि बोलाउँछ, अनि आएर यता जुन बेला पैसा तिर्न नि पाइयो त्यही हो।
ग्याल्बो भएर त्यसको लागि मैले खासै जानकारी पाएन, त्यही भएर म नि आज भर्खर फर्स्ट टाइम आएको, त्यही भएर अनि उयो चाहिँ अनलाइन फर्म भर्नु रहेछ अनि आज भर्खर थाहा भएको मैले नि। हजुर, त्यहाँ पनि लाइनै छ, अनलाइनबाट फर्म भरेर नै फेरि यहाँ आएर त नि लाइनै बस्नु पर्दो रहेछ त नि, एउटै कुरो एउटै होला सबै।
यातायात व्यवस्था कार्यालयमा 108 जना कर्मचारीको दरबन्दी भए पनि झन्डै 20 जना कर्मचारी काठमाडौँका 3 ठाउँमा कार्यालय स्थापनाको तयारीका लागि गएका र 10 जनाको पद रिक्त हुँदा काम गर्ने कर्मचारी कम छन्। कर्मचारीको अभावकै कारण 2 पाङ्ग्रे र 4 पाङ्ग्रे गाडीको नयाँ लाइसेन्स लिन, नवीकरण गर्न, राजस्व तिर्न लगायत कामको लागि यातायात व्यवस्था कार्यालयमा भोक तिर्खा र निद्रा सहेर 24 घण्टासम्म लाइनमा बस्नुपर्छ। एउटा लाइसेन्स लिनकै लागि नागरिकले कहिलेसम्म यसरी दुःख पाइरहने त? भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक।
पहिलाको भन्दा स्थिति धेरै सुधारोन्मुख छ। रातभरि लाइन बस्नुपर्ने, फारम जमा गर्नका लागि घन्टौँ लाइन बस्नुपर्ने अवस्था छैन, तर केही समस्या अहिले पनि छन्, म चाँडै यो समस्याको पनि समाधान गर्छु।
तर मन्त्री लेखकले भने झैं लाइसेन्स लिनको लागि धेरै शास्ति खेप्नुपर्ने दिनको छिट्टै अन्त्य हुन्छ भन्ने सेवाग्राहीलाई चाहिँ विश्वास लागेको छैन।
मेरो पनि भन्नु छ।
सातौं राष्ट्रिय खेलकुदको व्यवस्थापन राम्रो नभएको खबर पढेर फेसबुकमा थिरु पराजुली भन्नुहुन्छ, बिना पूर्वाधार अनि राम्रो तयारी नगरी यस्तो लाजमर्दो तरिकाले राष्ट्रिय खेलकुदको आयोजना गर्नु गैर जिम्मेवार काम हो। यसले खेलाड़ी र खेलप्रेमी निराश मात्र भएका छैनन्, खेलकुद क्षेत्रमा सरकारको चासो नभएको पनि प्रष्ट भएको छ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले व्यवस्थापन राम्रो नभएको गुनासो आफूसम्म आए दोषीलाई कार्यवाही गर्छु भनेको खबरमा निशा श्रेष्ठ टिप्पणी गर्नुहुन्छ, खेलकुदमा अब खेलाड़ीले खेल्ने कि दोषी खोज्दै हिँड्ने?
यसै विषयमा धीरेन दाई ट्वीट गर्नुहुन्छ, गुनासो नआउन्जेल देखेको नदेखे झैं गर्ने, अनि गुनासो गरेपछि त्यो खेलाड़ीलाई अनुशासनका नाममा ब्ल्याकलिस्टमा पार्ने, अनि कसले गर्ने तपाईँसम्म आएर उजुरी?
फेसबुकमा यज्ञ सापकोटा लेख्नुहुन्छ, राजस्व उठेको अर्बौं पैसा अलपत्र परेको छ, विनियोजित बजेटको 15% पनि काम भएको छैन, तर सरकार भने पूरक बजेट ल्याउने भनिरहेको छ, यो कस्तो विडम्बना?
अनि चोलाकान्त खनालले फेसबुकमा लेख्नु भएको छ, रूपन्देहीमा सौराहा मतिपुर र मणिग्राम गाविस जोड्ने तिनाउ खोलामा बनिरहेको पुलको पिलर बनेर पनि काम बिचैमा रोकिएको छ, पहिलो संविधान सभाको चुनाव हुने बेला शुरू भएको पुननिर्माण किन रोकिएको होला?
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रुबिना श्रेष्ठ र ऋग्वेद शर्मा। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खेल रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर काठमाडौँ, फोन नम्बर 41070007, 98511-72194,
41070007, 98511-72194।
हामी सबै जुटौ,
पुनर्निर्माणमा अघि बढौ,
भूकम्प थ्याक्ने घर बनाऊ, सधैँको लागि ढुक्क बनाऊ,
सार्वजनिक हितका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण।
भ्यालीमा यसपालीको खास दैनिक 6 घण्टाको कोरियन क्लास, जानेर मात्र हुँदैन, हुनै पर्छ पास, नत्र भने पैसा र परिश्रमको हुन्छ सत्यनाश। विगत 8 वर्षको लामो अनुभव, अनुसन्धान र सफलता पश्चात कोरियन भाषा परीक्षामा हुने अत्यन्त कडा प्रतिस्पर्धामा विद्यार्थीको सफलतालाई सुनिश्चित गर्न दैनिक 6 घण्टाको विशेष तयारी कक्षा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। साथै शाखा अधिकृत नाक्सुब्बा खरिदार बैंक र शिक्षक सेवा आयोगको तयारी कक्षाहरू समेत सञ्चालन भइरहेका छन्। सम्पर्क किर्तिपुर भ्याली इन्स्टिच्युट, नियर किर्तिपुर गेट, नयाँ बजार, काठमाडौँ, फोन 01433-2509-98494-21216 र पुतली सडक काठमाडौँ वे टु दिल्ली बजार, फोन 01442-7999।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। औषधि खरिदमा ढिलाइ हुँदा स्याङ्जाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ। सरकारले उपलब्ध गराउने सिटामोल सहितका निशुल्क औषधि सकिएको जिल्ला अस्पतालका प्रमुख डाक्टर दीपक राज काफले जानकारी दिनुभयो। औषधि अभाव भएपछि जिल्लाका विभिन्न गाविसका सर्वसाधारण उपचारका लागि पोखरा पुग्नु परेको छ।
सर्वसाधारणको अर्बौं रूपियाँ ठगी गरेर फरार रहेका सुधीर बस्नेत पक्राउ परेका छन्। उनलाई काठमाडौँको धापास स्थित घरबाट गैराती 11 बजे पक्राउ गरेको महानगरीय प्रहरी परिसरका निमित्त प्रमुख एसपी प्रद्युम्न कार्कीले जानकारी दिनुभयो। उनले कोहिनूर हाउसिङ कम्पनीको नामबाट कौशलटार होम्स, वेगा सिटी लगायतका परियोजना निर्माण गर्ने आश्वासन दिलाएर सर्वसाधारणबाट लाखौं रूपियाँ उठाएका थिए। आयुषा डेभलपर्सको नाममा अपार्टमेन्ट बनाउने भनेर पनि उनले रकम संकलन गरेका थिए। ओरिएन्टल सहकारीको भक्तपुर, पाटन, साँखु, जनकपुर लगायत स्थानमा शाखा खोलेर संकलन गरेको निक्षेप समेत उनले भुक्तानी गरेका छैनन्। बस्नेत विरूद्ध सर्वसाधारणको 4 अर्ब ठगी गरेको उजुरी छ।
बर्दियाको पर्सनीपुरमा हात्तीको आक्रमणबाट विमला परियारको ज्यान गएको छ। 2 जना घाइते भएका छन्। मनाउ गाविसको पर्सनीपुर, बदालपुरको जयपुर र खैरी चन्दनपुरमा पसेका हात्तीले आक्रमण गर्नुका साथै घर पनि भत्काउन थालेपछि नियन्त्रणको प्रयास भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ। यसैबीच हात्तीको आतंक कारण कोशी टप्पु वन्यजन्तु आरक्षमा आन्तरिक पर्यटकलाई जान निषेध गरिएको छ। हात्ती आतंक बढ़ेकाले पर्यटकलाई सुरक्षाको खतरा भएको र आन्तरिक पर्यटकले पथ प्रदर्शकको सहयोग समेत नलिने हुँदा आन्तरिक पर्यटकलाई आरक्ष जान रोक लगाएको आरक्षका संरक्षण अधिकृत श्याम प्रसाद शाहले जानकारी दिनुभयो।
अब विदेशका खबर। सिरियामा आज मध्यरातदेखि युद्ध विराम गर्न टर्की र रूस सहमत भएका छन्। सिरियाको अलेप्पो शहरमा जारी युद्ध विरामलाई निरन्तरता दिने उद्देश्यका साथ युद्ध विरामको योजना अघि सारिएको टर्कीको सरकारी संचार माध्यम अनाडोलु समाचार समितिले जनाएको छ। अलेप्पो लगायत सिरियाका अरू युद्धग्रस्त इलाकाबाट सर्वसाधारणलाई सुरक्षित उद्धार गर्न यसै महिनाको शुरूमा टर्की र रूसको मध्यस्थतामा युद्ध विराम गरिएको थियो। तर युद्ध विरामका बीच पनि आतंककारी विरूद्ध प्रतिकार गर्न नरोकिने समाचारमा उल्लेख छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। 4थो महिला साफ च्याम्पियनशीपमा नेपालले अहिले मालदिवसँग खेलिरहेको छ। भारतको सिलीगुड़ीमा रहेको कञ्चनजंघा रंगशालामा चलिरहेको खेलमा नेपालले अहिले 8-0 अग्रता लिएको छ। नेपालका लागि साबित्रा भण्डारी एक्लैले 5 गोल गरिन् भने मञ्जली योञ्जन, सपना लामा र हीरा कुमारी भुजेलले 1-1 गोल गरे। नेपालले आफ्नो पहिलो खेलमा भूटानलाई 8-0 पराजित गरेको थियो। समूह चरणको खेल अन्तर्गत आजै भएको अर्को खेलमा श्रीलंकाले भूटानलाई 2-0 हराएको छ। यसअघि प्रतियोगितामा 3 पटक उपविजेतामा सीमित भएको नेपाल यसपटक उपाधि जितेरै छोड्ने लक्ष्यका साथ प्रतियोगितामा सहभागी भएको छ।
अब चाहिँ सातौं राष्ट्रिय खेलकुद सम्बन्धी विशेष सामग्री सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छैठौं दिन पनि नेपाली सेनाले अग्रता कायम राखेको छ। आज भएका कबड्डी महिला तथा पुरूष भलिबल लगायतमा स्वर्ण जितेसँगै सेनाले प्रतियोगितामा 83 स्वर्ण सहित 167 पदक जितेको छ। यस्तै मध्यमाञ्चल 21 स्वर्ण सहित 101 पदक हात पार्दै पदक तालिकामा दोस्रो तथा नेपाल प्रहरीले 32 स्वर्ण सहित कुल 93 पदक हात पार्दै यसलाई फेरि सुन्नुहोला नेपाल प्रहरीले 32 स्वर्ण सहित कुल 93 पदक हात पार्दै अंक तालिकाको दोस्रो स्थानमा छ भने मध्यमाञ्चलले 21 स्वर्ण जितेर तेस्रो स्थानमा छ। बास्केटबलमा सेनाले स्वर्ण पदक जितेको छ। धरानको डिपो उच्च माविको बास्केटबल कोर्टमा भएको फाइनलमा आर्मीले मध्यमाञ्चललाई हराउँदै स्वर्ण जितेको हो। यस्तै इटहरीमा भएको पुरूष भलिबलको उपाधि पनि सेनाले जितेको छ।
कबड्डीको उपाधि पनि सेनाले जितेको छ। मोरङको टंकी सिन्वारीमा भएको फाइनलमा सेनाले महिला पुरूष दुवैतर्फको स्वर्ण पदक हात पारेको हो। पुरूषतर्फ मध्यमाञ्चललाई पराजित गर्दै आर्मीले उपाधि जितेको हो। महिलातर्फको फाइनल प्रतिस्पर्धामा नेपाल प्रहरीलाई पराजित गर्दै सेनाले स्वर्ण पदक जित्यो।
प्रतियोगितामा तेक्वान्डोतर्फ स्वर्ण पदकका लागि आज भएको प्रतिस्पर्धामा पनि सेनाले वर्चस्व जमाएको छ। 80 केजी तौल समूहमा नेपाल आर्मीका रामदत्त भट्टले स्वर्ण जितेका छन्। यसै गरी 68 केजी तौल समूहमा सेनाकै वैयसले स्वर्ण जिते। महिलातर्फको 73 केजी तौल समूहमा सेनाकी मीरा काफले, 74 केजीमा पुलिसका निश्चल मान श्रेष्ठ, 63 केजी तौल समूहको स्पर्धामा पनि पुलिसकै वीर बहादुर महराले स्वर्ण पदक जितेका छन्।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हकी खेलमा पहिलो पटक महिला सहभागी भएका छन्। हकीमा महिलाको सहभागितालाई हकीका खेलाड़ी तथा प्रशिक्षकले महत्वका साथ लिएका छन्। तर खेलाड़ीले प्रशिक्षण लिन पाएनन् र प्रशिक्षण बिनै प्रतियोगितामा सहभागी भएका छन्। विराटनगरबाट सुमन तिमिल सिन्हाको रिपोर्ट।
महिलाहरू हकी खेल्नकै लागि राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएको पहिलो पटक हो। नेपालमा विक्रम सम्बत 2011 सालदेखि नै हकी खेल्ने गरिए पनि राष्ट्रिय प्रतियोगितामा पहिलो पटक हकीमा महिलाहरूको सहभागिता भएको हो। तर महिलाहरूले अरू खेलमा जस्तो प्रशिक्षण पाएनन्। आवश्यक स्रोत साधनको अभावका कारण खेल खेलका लागि मात्र भएको छ। पश्चिमाञ्चलकी क्याप्टेन कमल देवी घरती एक महिना पनि प्रशिक्षण लिन नपाएको र त्यो भन्दा पहिला यसरी प्रतियोगितामा सहभागी नभएको बताउनुहुन्छ।
अहिले फर्स्ट हो, बल्ल एक महिना हो, त्यही पनि हामीलाई ग्राउन्ड पनि थिएन, खेल्ने सामग्रीहरू थिएन, हामी सबै स्कुल लेभलको दुई दिन मात्र ट्रेनिङ गर्न पाउँथ्यो।
प्रशिक्षण नपाए पनि खेलाडीमा ठूलो उत्साह छ। उनीहरू अझै पनि आफ्नो प्रयासमा यसरी खेल्न पाएकोमा खुसी नै छन्। तर सुदूरपश्चिमाञ्चलका कोच कोशराज ओझा अझै धेरैलाई हकीको बारेमा बुझाउन नसकिएको र थाहै नभएको बताउनुहुन्छ।
हकीको बारेमा चाहिँ अहिलेसम्म बुझेको छैन सर। धेरै हकीलाई अझै अगाडि बढाउनलाई हामीले धेरै गर्नुपर्ने छ। त्यसको लागि विकासको लागि हामीले अझै जोड दिनुपर्ने छ। धेरै मान्छेले चाहिँ हकी भनेकै थाहा पाउनु भएको छैन। उत्साह त्यति देखिँदैन सर। अझै उत्साह हुन्छ भन्ने हामीलाई लागिरहेछ, आशा छ। हामीले यो हकीको धेरैभन्दा धेरै विकास गर्न सक्नेछौँ।
एक त सबैलाई हकीको बारेमा बुझाउन नसक्नु अनि खेलाडीहरूमा स्रोत साधनको अभावका कारण हकी खेल ओझेलमा परेको भनिन्छ। डीपीएस खेल मैदानमा हकी खेल हेर्न आउने दर्शकहरू एकजना पनि छैनन्। दर्शक बिनाको प्रतियोगिता सकिएको छ। पूर्वाञ्चल महिला हकीमा पहिलो चरणबाटै बाहिरियो। त्यसको कारण प्रशिक्षणमा स्रोत साधनको अभाव तथा तालिमको अभाव नै रहेको प्रशिक्षक ज्ञानेन्द्र खड्का बताउनुहुन्छ।
बारम्बार हामीले भनिरहेका छौँ, जब गेम आउन सुरु हुन्छ तब एक डेढ महिनादेखि ट्रेनिङमा पठाइन्छ अथवा सामानहरू त्यतिखेर उपलब्ध गराइन्छ। अहिले पनि ट्रेनिङमा सामानहरू पर्याप्त मात्रामा खेलाडीहरूले हकीको सामानहरू पाएकै छैन भन्दा पनि हुन्छ। हामीले आफूले चन्दाले कसैले बल जबरजस्ती कोहीसँग मागेर ऊ गरेर त्यसरी टिमहरू लिएर आउनुपर्छ। त्यस कारण पनि हामी भन्छौँ पूर्वाञ्चलको टिमको रिजल्ट कहिले पनि राम्रो आउन सकेको छैन अहिलेसम्म।
हकी खेलमा महिला खेलाडी पाउनै गाह्रो रहेको खेलकुदका जानकारहरू बताउँछन्। समय माने तालिम, पर्याप्त मात्रामा खेलकुद सामग्रीको व्यवस्था तथा खेल मैदान हुने हो भने हकी खेलमा पनि नेपाली खेलाडीले राम्रो गर्न सक्ने सम्भावना छ।
रिपोर्टसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
स्थानीय तहको चुनाव गर्न प्रमुख तीन दल सहमत। सरकारले मधेस केन्द्रित दलसँग छलफल गरेर एक हप्ताभित्रै चुनावको मिति घोषणा गर्ने।
निजी स्वास्थ्य संस्थालाई कानूनी दायरामा ल्याउन नयाँ व्यवस्था लागू। दर्ता तथा नवीकरण नभएका स्वास्थ्य संस्थाले फागुनभित्र दर्ता गरिसक्नुपर्ने।
विद्युत प्राधिकरणका तीनजना संचालक हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च उच्चको आदेश, सरकारले बर्खास्त गर्नुपर्ने कारण पेश गर्नुपर्ने,
सिरियामा आज मध्यरातदेखि युद्ध विराम हुने, आतंककारी विरूद्धको प्रतिकार भने नरोकिने टर्की र रूसको भनाई,
र चौथो महिला साफ फुटबलमा मालदिव विरूद्ध नेपाललाई 8-0 अग्रता, सातौं राष्ट्रिय खेलकुदमा 83 स्वर्ण सहित आर्मी शीर्ष स्थानमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै मोहन पौडेल र सुनिता पहरी पनि बिदा हुन्छौ। नमस्कार।